नमस्कार। अबका महिला रेडियो कार्यक्रमबाट राष्ट्रिय महिला आयोगद्वारा उत्पादन गरी सञ्चालन गरिएको यो कार्यक्रम पाक्षिक रूपमा महिनाको दोस्रो र चौथो बिहिबार बिहान ठिक यसै बेला यहाँहरू समक्ष प्रस्तुत गरिन्छ।
पैसा नलाग्ने कानुनी उपचार, पैसा नलाग्ने कानुनी उपचार, परामर्श पाइने सुरक्षित बास स्वास्थ्य सेवा, अन्य विविध कुरा न डराउनु सही सबै काम गोप्य हुन्छ पुरा।
लैङ्गिक हिंसा विरुद्ध हामी
लैङ्गिक हिंसा भएमा 11:45 खबर गर्ने गरौँ बानी। याद गर्नुहोस्, पैसा नलाग्ने टेलिफोन नम्बर 11:45।
आजको कार्यक्रममा हामी यहाँहरूलाई जानकारी, राष्ट्रिय महिला आयोगको गतिविधिका साथै अन्य विविध विषयवस्तुहरू यहाँहरू समक्ष पस्कनेछौँ। कार्यक्रमको आरम्भ यो जानकारीबाट।
काठमाडौँको एक कलेजमा छात्राहरूमाथि शिक्षकले यौन दुर्व्यवहार गरेको घटनाप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। पीडक शिक्षकलाई कानुनी कारवाहीको लागि प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको परिप्रेक्ष्यमा आयोग विषयको गम्भीरताको आधारमा संवेदनशील रूपमा अनुसन्धान गरी कानुन बमोजिम दोषी उप कडाभन्दा कडा कारवाही हुने कुरामा विश्वस्त छ। यस्ता घटनाले हाम्रो समाज कता जाँदैछ भन्ने चिन्ता आयोगलाई लागेको छ भने शैक्षिक संस्था, औद्योगिक व्यापारिक प्रतिष्ठान लगायत कार्यस्थलमा हुने दुर्व्यवहार तथा महिला विरुद्ध हुने हिंसाका घटनाहरू उजागर गर्दै अपराधीलाई कानुनको दायरामा ल्याउन सहयोग पुर्याउन समेत राष्ट्रिय महिला आयोग हार्दिक अनुरोध गर्दछ। यौन दुर्व्यवहार लगायत महिलामाथि हुने सम्पूर्ण प्रकारको हिंसामा कानुन बमोजिम अनुसन्धान गरी उचित न्याय प्रदान गर्नका लागि राष्ट्रिय महिला आयोग सम्बद्ध सबै निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ।
8 वर्ष अघि भएको एउटा सुन्दरी प्रतियोगिताको एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा आएको समाचारप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। यौन अपराध, बलात्कार जस्ता जघन्य हिंसाप्रति राष्ट्रिय महिला आयोगको शून्य सहनशीलता रहनेछ। घटनाको सम्बन्धमा नेपाल सरकारले छानबिन समिति समेत गठन गरिसकेको परिप्रेक्ष्यमा आयोजकले यो विषय जानकारीमा आउने बित्तिकैदेखि पीडित पक्ष, सरकार र सुरक्षा निकायसँग समन्वय र सहकार्य गरिरहेको छ। आयोग निष्पक्ष छानबिनको लागि गठित समितिलाई सबै पक्षको आवश्यक सहयोगको आग्रह गर्दछ। दोषीलाई कारवाहीको दायरामा सुरक्षा निकायले ल्याइसकेको परिप्रेक्ष्यमा घटनाको निष्पक्ष अनुसन्धान तथा छानबिन गरी पीडितलाई न्याय प्रदान गर्न तथा पीडकलाई कानुन बमोजिम कारवाहीको लागि आयोग ध्यानाकर्षण गर्दछ। साथै पीडित किशोरीको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्धको लागि समेत आयोग सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।
अबको प्रस्तुति राष्ट्रिय महिला आयोग नियमावली 2078 सम्बन्धी यो जानकारीबाट।
राष्ट्रिय महिला आयोग नियमावली 2078 नियम 3 आयोगले संविधान तथा ऐन बमोजिम आफ्नो कार्य सम्पादन गर्न सक्ने उल्लेख गरिएको छ, जसमा लैङ्गिक समानता, महिला सशक्तिकरण र लैङ्गिक मूल प्रवाहीकरण सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट कार्यान्वयन गरिएका कार्यक्रमको अध्ययन, विश्लेषण तथा अनुगमन गरी सुधारको लागि सम्बन्धित निकायमा लेखी पठाउन।
महिला विरुद्धका हिंसा र विभेद अन्त्यका लागि नेपाल सरकार लगायत विभिन्न निकायबाट कार्यान्वयनमा ल्याइएका ऐन, नीति तथा कार्यक्रमको अध्ययन, अनुगमन गरी सुधारका लागि सम्बन्धित निकायमा लेखी पठाउन, समाजमा विद्यमान महिला विरुद्धका कुप्रथा, सामाजिक कुरीति, खराब अभ्यास र अन्धविश्वास हटाउन नेपाल सरकार लगायत विभिन्न निकायबाट सञ्चालित कार्यक्रमको अनुगमन गरी सुधारका लागि आवश्यक विषयमा सुझाव तयार गरी सिफारिस गर्न,
लैङ्गिक हिंसामा परेका महिला तथा आश्रित बालबालिकाका लागि मनोसामाजिक परामर्श र कानुनी सहायता उपलब्ध गराउन, यस्तै लैङ्गिक हिंसामा परेका महिला तथा आश्रित बालबालिकाका लागि सुरक्षित आश्रयस्थल, अल्पकालीन आवास पुनर्स्थापना केन्द्र वा सेवा केन्द्र आदिमा पठाउन सम्बन्धित निकायसँग आवश्यक सहकार्य र समन्वय गर्न।
सुरक्षित आश्रय स्थल, पुनर्स्थापना केन्द्र र सेवा केन्द्रमा रहेका हिंसा पीडित महिलालाई जीविकोपार्जनका लागि आवश्यक व्यावसायिक तथा रोजगारीमूलक सिप प्रशिक्षण आदि प्रदान गर्न सम्बन्धित निकायसँग समन्वय गर्न। महिला हिंसा विभेद कुरीति विरुद्ध सचेतनामूलक जागरण कार्यक्रमहरू सञ्चालन गर्न।
महिलाको हक हित सरोकारका विषयमा सञ्चालित सरकारी तथा गैर सरकारी सङ्घ संस्थाका क्रियाकलापको अनुगमन तथा मूल्याङ्कन गरी आवश्यक सुझाव दिन। हिंसा पीडित तथा बेसहारा महिला तथा आश्रित बालबालिकाको लागि सञ्चालित सुरक्षित आश्रय स्थल, पुनर्स्थापना केन्द्र, सेवा केन्द्र र बाल सुधार गृहको स्थलगत अनुगमन निरीक्षण गरी सुधारका लागि आवश्यक सुझाव दिन।
सरकारी तथा गैर सरकारी निकायबाट महिला तथा बाल बालिकाको लागि सञ्चालित कल्याणकारी कार्यक्रमहरू प्रभावकारी र लैङ्गिक मैत्री भए नभएको अनुगमन गर्न र थप प्रभावकारी बनाउन सुझाव र सिफारिस गर्न। प्रभावकारी र लैङ्गिक मैत्री भए नभएको अनुगमन गर्न र थप प्रभावकारी बनाउन सुझाव र सिफारिस गर्न।
लैङ्गिक समानता, लैङ्गिक सशक्तिकरण, लैङ्गिक मूल प्रभावीकरण र लैङ्गिक न्यायका विषयमा आवश्यकता पहिचान गरी अध्ययन अनुसन्धान गरी गराई नेपाल सरकारलाई नीतिगत सुधारका विषयमा सिफारिस गर्न र लैङ्गिक हिंसा विभेद दुर्व्यवहार सामाजिक कुरीति आदिलाई नियन्त्रण गर्ने सन्दर्भमा विभिन्न योजना तथा कार्यक्रम तयार गरी कार्यान्वयनको लागि नेपाल सरकार लगायत विभिन्न निकायमा सिफारिस गर्न।
श्रोता, अहिले सुन्नुभयो राष्ट्रिय महिला आयोग नियमावली 2078 सम्बन्धी जानकारी।
बलात्कार मानवता विरुद्धकै जघन्य अपराध हो। यो कानुनी, नैतिक र सामाजिक रूपमै दण्डनीय र घृणित छ।
तपाईँकी छोरी चेलीसँग कोही अनावश्यक रूपमा नजिकिने, उसलाई फकाउने, तर्साउने वा धम्काउने त गरिरहेको छैन। याद गर्नुहोस्, ससाना नानीहरूलाई उपहार, चकलेट वा यस्तै कुरा दिएर कोही उसलाई फुस्लाइरहेको त छैन। विचार पुर्याउनुहोस्, कुनै शङ्का लागेमा निगरानी गर्नुहोस् र तुरुन्तै सम्बन्धित निकायमा खबर गर्नुहोस्।
बलात्कारी कसैको आफन्त वा मित्र हुँदैन, ऊ केवल अपराधी हुन्छ। बलात्कार विरुद्ध शून्य सहनशीलता, हामी सबैको सामूहिक एकता।
राष्ट्रिय जनगणना 2078 प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या 2,91,92,480 रहेको छ, जसमा महिलाको संख्या 1,49,01,169 रहेको छ, जुन कुल जनसङ्ख्याको 51.04% हो। नेपालमा पुरुषभन्दा महिलाको जनसङ्ख्या 6,09,000 बढी छ। 2068 सालको जनगणनामा पुरुष र महिलाको हिस्सा क्रमशः 48.5% र 51.5% थियो। हालको प्रारम्भिक नतिजा अनुसार लैङ्गिक अनुपात 95.91 छ। यसको मतलब 100 महिला बराबर पुरुष 95.91 छ, जुन अनुपात 2068 94.16 थियो। 10 वर्षको अवधिमा लैङ्गिक अनुपात तराईमा 1% घटेको छ। यो अनुपात पहाडमा 3% र हिमालमा 4% बढेको छ। जनसङ्ख्यामा महिलाको तथ्याङ्क बढी भए तापनि राज्यका सबै पक्षहरू सामाजिक, राजनैतिक, आर्थिक एवं प्रशासनिक क्षेत्रमा भने महिलाको अवस्था पुरुषभन्दा निकै कमजोर छ। यसैले महिला सशक्तिकरणको लागि, देश विकासको लागि महिलालाई सामाजिक, राजनैतिक, आर्थिक एवं प्रशासनिक क्षेत्रमा अगाडि बढाउनु जरुरी छ। महिलालाई खरबाट नै समानताको खाँचो छ, सहयोगको खाँचो छ।
बस न हो केशव, बस कति घरमै मात्र दौडिन्छस् यार, यसो हामी साथीभाइसँग खानु खेल्नु कति घरै कुद्छस्।
हेर साथी हो, मलाई यहाँ तिमीहरूसँग बसेर जुवा तास खेल्नु, रक्सी खानु छैन। बुढी चाहिँ बिहानदेखि बेलुकासम्म कम्मर भाँचिने गरी काम गर्ने, अनि हामी चाहिँ यहाँ जुवा तासमा भुल्ने। यसो एकैछिन चाँडै घर गएर उसलाई सघाइदिए पनि त हुन्छ नि।
त्यही भएर त तँलाई जुवा टिङ्रे भने नि।
हाँस साथी हो हाँस, आज तिमीहरूले आफ्नो श्रीमतीलाई राम्रो गर्यो भने त्यही कुरा तिम्रा छोराछोरीले पनि सिक्छन्। खुसी र शान्त परिवार सधैँ सुखी हुन्छ, प्रगति गर्छ। मलाई नै हेर न, हामी बुढाबुढी एकले अर्काको सम्मान गर्छौँ, मिलेका छौँ, दुःख छैन, घरमा कहिले अशान्ति छैन। अब तिमीहरूको विचार गर त।
काम सानो ठुलो नभनौ, महिला पुरुष दुवै मिलेर पारिवारिक रथलाई अगाडि बढाऊ। याद गर्नुहोस्, घर शान्ति नै विश्व शान्तिको आधार हो।
अबको पालो श्रोता सहभागिताको। आजको श्रोता सहभागितामा हामीले जनकपुरकी श्रोताको जिज्ञासालाई स्थान दिएका छौँ। उहाँले आफ्नो नाम र अन्य ठेगानाहरू गोप्य राखिदिन अनुरोध गर्नुभएको छ।
उहाँ लेख्नुहुन्छ, सञ्चालिका दिदी तथा दाजुमा मेरो नमस्कार। मलाई यो कार्यक्रम निकै मनपर्छ। म लामो समयदेखि यो कार्यक्रम सुन्दै आएको छु। तपाईँहरूले कार्यक्रममा दाइजो लिनु कानुनी अपराध हो भन्नुहुन्छ, तर हाम्रो समाजमा दाइजोको निकै ठुलो समस्या छ। वास्तवमा कानुनमा दाइजो विरुद्ध के कस्तो सजाय छ अनि दाइजो प्रथालाई कसरी हटाउन सकेला भनेर उहाँले लेख्नु भएको छ।
सर्वप्रथम कार्यक्रम नियमित सुनिदिनु भएकोमा र कार्यक्रमलाई मन पराइदिनु भएकोमा यहाँप्रति आभार प्रकट गर्दछौँ जनकपुरकी श्रोता। जहाँसम्म यहाँको जिज्ञासा छ, मुलुकी अपराध संहिता 2074, मुलुकी फौजदारी कार्यविधि संहिता 2074 र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन 2074 विवाहमा लेनदेन गर्न नहुने अर्थात् दाइजो लिनु दिनु नहुने स्पष्ट व्यवस्था गरेको छ, जसमा आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाह गर्ने दुला वा दुलैको तर्फबाट कुनै किसिमको चल अचल दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउनु हुँदैन। यस्तो कसुर गर्ने व्यक्तिलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना तथा दुवै सजाय हुन्छ। कसैले विवाह गरिसकेपछि चल अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो चल अचल सम्पत्ति वा दाइजो नदिएको कारणले दुलै वा निजको नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्न नहुने उल्लेख छ। यस्तो गरेमा कसुर गर्ने व्यक्तिलाई 5 वर्षसम्म कैद वा 50,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ। साथै सम्पत्ति लिएकोमा त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई नै फिर्ता दिनुपर्छ। जहाँसम्म यहाँले दाइजो प्रथालाई कसरी हटाउन सकिएला भनेर सोध्नुभएको छ, यसमा पहिलो पक्ष हो चेतनाको स्तर बढाउनु, दोस्रो पक्ष छोरीलाई आफ्नै खुट्टामा उभिन सक्ने गरी आत्मनिर्भर बनाउनु, तेस्रो युवा पुस्तालाई दाइजो प्रथा विरुद्ध संगठित गर्नु र चौथो हो कसैले दाइजो मागेमा कानुनी उपचारको बाटो खोज्नु। पक्कै पनि यसले दाइजो प्रथालाई निरुत्साहित बनाउनेछ। हामीलाई लाग्छ तपाईँको जिज्ञासा अवश्य समाधान भयो होला।
श्रोता, तपाईँको पनि यस्तै जिज्ञासा छन् भने हामीलाई इमेल गर्नुहोस्। हामी तपाईँको नाम र ठेगाना गोप्य राख्दै तपाईँको जिज्ञासाको समाधान गर्नेछौँ। हाम्रो इमेल ठेगाना हो abakamahila@gmail.com abakamahila@gmail.com।
पहिचान गरे भ्रूण हत्या, त्यो हो ठुलो पाप, ठुलो पाप, ठुलो पाप। रीति नै छ पुरै संसार छोरी सम्झे ताप, सम्झे ताप, सम्झे ताप। छोरी लाई न दे जन्म, रोकिने छ सृष्टि, फुल फुल न छोड्छ जसै न पाएर वृष्टि। छोरा छोरी समान हुन् बुझ्न छोडेका छौ, भ्रूण हत्या गरिकन सृष्टि तोडेका छौ। पछुताउने पर्छ तिमीले छोरी गरे हेला, बाबु तपाईँ पनि कुरा बुझिदिनुहोस्। भ्रूण हत्या गर्न आए न सघाइदिनुहोस्, बाबा आमा छोरीलाई धरती हेर्न दिनुहोस्। सृष्टि कै सुन्दर फुल, तिनलाई फुल्न दिनुहोस्, तिनलाई फुल्न दिनुहोस्।
लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु कानुनी, नैतिक र धार्मिक तिनै दृष्टिकोणले अपराध हो। भ्रूण हत्या नगरौँ, भ्रूण हत्या गर्न नसघाउँ।
हस्त श्रोता, आजलाई अबका महिला रेडियो कार्यक्रम यति नै। असार महिनाको दोस्रो बिहिबार असार 9 गते फेरि भेटघाट गर्ने बाचासहित कार्यक्रमबाट आज्ञा चाहन्छौँ। तपाईँको दिन शुभसँग बितोस्। जाँदा जाँदै महिला हिंसा नगरौँ नसौँ, हिंसा भएमा वा देखेमा 11:45 खबर गरौँ। हस्त नमस्कार।